यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। त्रिभुवन विश्वविद्यालयमा निष्पक्ष ढंगले डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। अपराध नियन्त्रण कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगले अघि बढ़नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड़। औषधि विधेयक अबको संसद अधिवेशनमा पेश गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा जानकारी। इजरायलले प्यालेस्टाइनको दक्षिणी भागहरूमा गरेको आक्रमणमा कम्तीमा 33 जनाको मृत्यु। र एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सद्वारा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सद्वारा विराटनगर किङ्स पराजित।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती सीयुजी नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसी र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको आज किर्तिपुरमा भएको सिनेट बैठकमा कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने स्मरण गराउँदै विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताउनुभयो। बैठकमा सिनेट सदस्यले सिफारिश भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आगामी पुष 7 गतेभित्र नियुक्ति गरिसक्न निर्देशन दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्न सकिने बताउनु भएको छ। अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आज ललितपुरमा आयोजित उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानको लागि एक तटस्थ र विश्वसनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको उल्लेख गर्नुभयो। विवाद समाधान कार्यमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो। गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगले अघि बढ़नुपर्ने बताउनु भएको छ। बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा उहाँले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री लेखकले संविधानत सहकारिता, समन्वय र सह अस्तित्वमा आधारित संघीयता मुलुकले अंगीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढ़ाइनुपर्नेमा जोड़ दिनुभयो। जनताका प्रतिनिधिद्वारा निर्मित संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढ़ीकरण आजको मुख्य कार्यभार भएको बताउँदै गृहमन्त्री लेखकले संविधानलाई असफल बनाउने छूट कसैलाई पनि नभएको बताउनुभयो। गृहमन्त्री लेखकले प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर संघीयतालाई थप बलियो बनाइने स्पष्ट गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शान्ति सुरक्षा प्रदेश सरकारको अधिकार भए पनि आवश्यक संरचना नहुँदा प्रदेश सरकारले परिणाम देखाउन नसकेको बताउनुभयो। कार्यक्रममा विभिन्न प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले प्रदेश सरकारका अधिकार सम्बन्धी कानून तत्काल निर्माण गरेर संघीय सरकारले प्रदेश सरकारको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि विधेयकको मस्यौदा तयार गरी संसदमा टेबल गर्ने तयारी गरेको बताउनु भएको छ। औषधि उत्पादन गुणस्तर तथा मूल्य निर्धारण सम्बन्धमा छलफल गर्न आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्री पौडेलले नेपालमा औषधि उत्पादन वितरण तथा गुणस्तर लगायतका सम्बन्धमा कानूनी व्यवस्था गर्न सरकारले तयार पारेको औषधि विधेयक अब चल्ने संसदमा पेश गर्न लागेको जानकारी दिनुभयो। नेपालमा हाल 173 कम्पनीले उत्पादन गरेका औषधिले 50% आवश्यकता पूर्ति गर्दै आएको र 50% औषधि आयातमा निर्भर गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्री पौडेलले बताउनुभयो। कतिपय जटिल रोगका औषधिहरू नेपालमा उत्पादन नहुने जानकारी दिँदै मन्त्री पौडेलले औषधिको मूल्य निर्धारण गुणस्तर तथा स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहन गर्न सरकारले गठन गरेको समितिले अध्ययन गरिरहेको र उक्त समितिले दिने सुझावका आधारमा सरकारले औषधिको मूल्य निर्धारण र गुणस्तर सुनिश्चित गर्ने गरी काम अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। देशभरका सरकारी अस्पतालमा रहेका फार्मेसीमा औषधिको मूल्य सूची टाँस्न सरकारले निर्देशन दिएको बताउँदै मन्त्री पौडेलले फार्मेसी अध्ययन गरेकाहरूलाई मात्रै औषधि बिक्री वितरणको काममा सहभागी गराउने व्यवस्था गरिएको बैठकलाई जानकारी गराउनुभयो। बैठकमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले सिटामोल र जीवन जल जस्ता अत्यावश्यक औषधिहरू उत्पादन मूल्यभन्दा आधा मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले सरकारले चाँडै मूल्य निर्धारण गर्ने बताउनुभयो। बैठकमा सांसदहरूले बिरामीले सबै प्रकारका औषधिहरू अस्पतालबाटै सहज रूपमा पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले औषधिमा गुणस्तर हुनुपर्ने स्वदेशी औषधि प्रयोग बढ़ाइनुपर्ने तथा औषधि बिक्री वितरणको अनुगमन समेत गरिनुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबासँग युरोपियन युनियनका कमिशनर फर क्लाइमेट एक्सन ओपेके होस्त्राले भेटवार्ता गर्नुभएको छ। बेल्जियमको ब्रसेल्समा आज भएको भेटमा उहाँहरूबीच नेपाल युरोपियन युनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारीताका बारेमा कुराकानी भएको छ। भेटमा नेपाल सदैव प्रजातन्त्र, कानूनी शासन र मानवाधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डाक्टर राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले नेपालका तर्फबाट आफूले केही दिन मात्र अघि हेग स्थित अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि गराउनु भएको थियो। त्यसै गरी मन्त्री डाक्टर राणाले युरोपेली आकाशमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिशनर ओपकेलाई आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अघि बढ़नुपर्ने बताउनु भएको छ। चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारण सभामा अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यम वर्गलाई माथि उठाउनुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जगेर्ना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताउनु भएको छ। खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाई उपभोक्ता महासंघद्वारा संयुक्त रूपमा आयोजना गरिएको खानेपानी तथा सरसफाई पैरवी राष्ट्रिय शिखर सम्मेलनमा उहाँले सरकारले सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिनुभयो। मन्त्री यादवले खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्याङ्क अनुसार करिब 27% नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएका छन् भने करिब 73% नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बाँकी रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज पनि छलफल भएको छ। समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरूले निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरुवा गर्ने प्रवृत्ति अन्त्य गरी व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले जनतालाई राज्यका तर्फबाट दिइने सेवा प्रवाहलाई सरल सहज र सुलभ बनाइनुपर्ने, निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवा सुविधा प्राप्तिमै रूमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो। सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औल्याउँदै उहाँहरूले राज्यबाट सेवा सुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सहित विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पेश गर्ने तयारीका साथ निरन्तर बैठक राखी छलफल गरिने भएकाले आवश्यक सहयोग पुर्याउन सबै समिति सदस्यसँग आग्रह गर्नुभयो। सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेलाई थप 5 दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामी छानेलाई थप 5 दिन हिरासतमा राख्न आदेश दिएको हो। सभापति लामी छानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जाजरकोटको नलगाड नगरपालिकामा जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। गएराति भएको जीप दुर्घटनामा नलगाड नगरपालिका 3 का चालक इन्द्रजित थापा, शीला पुन, शारदा थापा, लक्ष्मी पुन रोका र आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल सिन्हाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरूपयोग सम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै एम्बुलेन्स सेवाको कोही कसैबाट दुरूपयोग गरिएका सूचना भए मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले कोही कसैबाट एम्बुलेन्सको दुरूपयोग गरिएका सूचना भएमा मन्त्रालयको व्हाट्सएप र भाइबर नम्बर तथा मन्त्रालयको फेसबुक तथा एक्स वा इमेलमा सोझै पठाउन वा हुलाक मार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले प्यालेस्टाइनको दक्षिणी भागहरूमा गरेको हवाई आक्रमणमा सहायता ट्रकहरू सुरक्षा गरिरहेका 12 गार्डसहित कम्तीमा 33 जनाको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घण्टापछि पछिल्लो रक्तपात भएको हो। रफाहमा भएको आक्रमणमा 7 र अर्को आक्रमणमा खान युनिसमा 5 जना गार्ड मारिएको गाजाको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमूद बासलले बताउनुभयो। संयुक्त राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरूले गाजा पट्टीमा 14 महिनाभन्दा बढ़ी समयदेखि जारी युद्धले बढ़ाएको गम्भीर मानवीय संकटबारे बारम्बार चेतावनी दिएका छन्। सिरियाका विद्रोहीहरूले अपदस्थ राष्ट्रपति बसर अल असदले संचालन गरेका कुख्यात बन्दीगृहहरू बन्द गरी त्यस्ता बन्दीगृहहरूमा बन्दीहरूलाई यातना दिने काममा संलग्नहरूलाई कड़ा कार्यवाही गर्ने दृढ़ता व्यक्त गरेका छन्। विद्रोही नेता अहमद अल सराले असद शासनको सुरक्षा बललाई पनि विघटन गर्ने बताउनुभयो। विद्रोहीहरूले असदका पालामा कारागारमा परेका हजारौंलाई रिहा गरेका छन्। पूर्व राष्ट्रपति असदका पालामा 60,000 भन्दा बढ़ीलाई यातना दिएर मारिएको समाचारमा जनाइएको छ। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मुलुकमा लोकतन्त्रको रक्षाका लागि सैनिक शासन लागू गरिएको बताउनु भएको छ। दक्षिण कोरियाका राष्ट्रपति युनले गत साता सैनिक शासन घोषणा गर्ने र देशको संसदमा सेना तैनाथ गर्ने आफ्नो निर्णयको बचाउ गर्दै अन्तिम क्षणसम्म लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शनिबारका लागि पुनः मतदानको तयारी गरिएको राष्ट्रपति युन विरूद्ध संसदमा महाअभियोगको प्रस्तावबारे प्रतिक्रिया दिँदै युनले अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा 5 खर्ब 21 अर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स भित्रिएको छ। गत वर्षको तुलनामा यस अवधिमा 9.1% बढ़ी रेमिट्यान्स भित्रिएको हो। यस्तै गत वर्षको तुलनामा यस अवधिमा श्रम स्वीकृति लिनेको संख्या पनि बढ़ेको छ। रेमिट्यान्सको मुख्य स्रोत मानिने वैदेशिक रोजगारीका लागि गएको चार महिनामा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 1,47,478 रहेको छ भने 94,105 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यस्तै चालू आर्थिक वर्षको पहिलो चार महिनामा देशको शोधनान्तर स्थिति 2,05,00,000,000 बढ़ीले बचतमा पुगेको पाइएको छ। अघिल्लो वर्षको यस अवधिमा देशको शोधनान्तर स्थिति 1,50,00,000,000,000 बढ़ीले बचतमा रहेको थियो। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चार महिनामा 5,76,00,000,000,000 प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यस्तै 2081 असार मसान्तसम्म 20,41,00,000,000,000 रूपियाँ बराबर रहेको कुल विदेशी विनिमय संचित यस अवधिमा 10.5% बढ़ेर 22,55,00,000,000,000 रूपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। डडेलधुराको अलिताल गाउँपालिका 2 लामीटुडाका किसान लक्ष्मण थापा मगर व्यावसायिक रूपमा किबी खेतीबाट वार्षिक 10,00,000,000 रूपियाँ भन्दा बढ़ी आमदनी लिन सफल हुनु भएको छ। कृषि फर्म नै दर्ता गरी व्यावसायिक रूपमा किबी खेती थाल्नुभएका कृषक लक्ष्मण थापा मगरले अहिले 15 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा खेती गरिरहेको र त्यसबाट वार्षिक 10,00,000,000 भन्दा बढ़ी आमदानी लिइरहेको बताउनुभयो। ग्राहक बारीसम्मै पुग्ने भएकाले किबीको बजारको समस्या पनि नरहेको भन्दै कृषक मगरले आफ्नै गाउँठाउँमा रहेर व्यावसायिक रूपमा कृषिलाई अगाडि बढ़ाउन युवा समुदायलाई सुझाव पनि दिनुहुन्छ। लहरे फलका रूपमा रहेको किबीले लगाएको 3 वर्षदेखि फल्न शुरू भई 50 वर्षसम्म निरन्तर उत्पादन दिने गर्दछ। किबी फललाई उच्च रक्तचाप, पोषण, छाला तथा मुटु रोगीले सेवन गर्नु फाइदाजनक मानिने विज्ञहरूको भनाई छ। बुधबार 45 अंकले बढ़ेको शेयर बजार बिहीबार भने 33.42 अंकले घटेको छ। यसअघि बुधबार बाहेक गएको 5 दिन लगातार घटेको शेयर बजार बिहीबार पनि घटेर बन्द भएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
जनकपुर बोल्स नेपाल प्रिमियर लीग एनपीएलमा प्लेअफ पुगेको छ। बिहिबार काठमाडौँ गोर्खाजीलाई 5 विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। जितसँगै जनकपुरले 6 खेलबाट 10 अंक पुर्यायो। जनकपुरले अब शनिबार लीग चरणको अन्तिम खेलमा चितवन राइनोसँग खेल्नेछ। जनकपुरले विराटनगर किङ्स र कर्णाली एक्सलाई समान 8 विकेटले पराजित गरेको थियो। पोखरा रेभेन्सरलाई 7 विकेटले र लुम्बिनी लायन्सलाई 1 रनले हराउँदै 4 खेलसम्म अपराजित यात्रा कायम राख्यो। तर सुदूरपश्चिम रोयल्ससँग 72 रनको फराकिलो हार बिहोर्यो। काठमाडौँको भने लीगमा यो तेस्रो हार हो। 2 खेलबाट 4 अंक पुर्याएको काठमाडौँले चितवनसँग 5 विकेट र सुदूरपश्चिमसँग 73 रनले हार बिहोरेको थियो। लुम्बिनीलाई 18 रन र कर्णाली एक्सलाई 3 विकेटले हराएको काठमाडौँको प्लेअफ पुग्ने सम्भावना यथावतै नै छ। काठमाडौँले दिएको 103 रनले लक्ष्य पछ्याएको जनकपुरले 15.5 ओभरमा 5 विकेट गुमाउँदै 104 रन बनायो। अर्को खेलमा रिमन रेफियर नायक बन्दा पोखरा एडभेन्चर सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको छ। पोखराले सुपर ओभरमा विराटनगरलाई 13 रनले पराजित गरेको हो। पोखराको यो दोस्रो जित हो। पोखराले लुम्बिनी लायन्सलाई 10 विकेटले हराएको थियो। तर चितवन राइनोसँग 87, जनकपुर बोल्स र कर्णाली एक्ससँग समान 7 विकेटले हार बिहोरेको थियो। यता विराटनगरले पनि लुम्बिनीलाई नै 2 विकेटले पराजित गरेको हो। उसले जनकपुरसँग 8 विकेट, सुदूरपश्चिम रोयलसँग 90 र कर्णालीसँग 7 रनको हार बिहोरेको थियो। विराटनगरले दिएको 140 रनको लक्ष्य पछ्याइरहेको पोखरालाई अन्तिम ओभरमा जितका लागि 14 रन चाहिएको थियो। बसिर अहमदले पहिलो बलमा नारायण जोशीलाई कुनै रन दिएन। दोस्रो बलमा जोशीले 1 रन लिएका थिए। तेस्रो बलमा रिवन इफरले छक्का प्रहार गरिसकै खेल रोमाञ्चक मोडमा पुगेको थियो। 3 बलमा 7 रन चाहिएको अवस्थामा वसिलले 2 बल डट राखे। तर अन्तिम बलमा रेफरले छक्का प्रहार गर्दै खेल सुपर ओभरमा पुर्याए। सुपर ओभरमा पनि रेफर नै नायक बने। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 139 रन बनाएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने कोशी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 21.3 डिग्री सेल्सियस, न्यूनतम 6.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.5 तीन डिग्री सेल्सियस, न्यूनतम 3.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 19 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.9 डिग्री सेल्सियस, न्यूनतम 3.5 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 4.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयमा निष्पक्ष ढंगले डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। अपराध नियन्त्रण, कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगले अघि बढ़नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड़। औषधि विधेयक अबको संसद अधिवेशनमा पेश गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा जानकारी। इजरायलले प्यालेस्टाइनको दक्षिणी भागहरूमा गरेको आक्रमणमा कम्तीमा 33 जनाको मृत्यु। र एनपीएल क्रिकेटमा जनकपुर बोल्ड्सद्वारा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सद्वारा विराटनगर किङ्स पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।